नमस्कार, समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सात वर्षौं प्राविधिक मित्र काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी पशु पंक्षीको क्षेत्रमा नेपालमा भइरहेका कामहरू, यसको लागि सरकार तथा त्यस अन्तर्गत परिचालित परियोजनालाई गरिरहेको प्रयास तथा त्यसको प्रभावकारिता, यसले कृषकको जीवनमा पारेको प्रभाव लगायतका विविध विषयमा आज हामी कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजनाका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकारी डाक्टर प्रवेश शर्मा, उहाँ आयोजनाको सूचना अधिकारी समेत हुनुहुन्छ। डाक्टर सर, स्वागत छ कार्यक्रममा।
धन्यवाद
सर। यहाँ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजनामा कार्यरत हुनुहुन्छ र यसको एउटा वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृतको रूपमा पनि समग्र चाहिँ परियोजनाको कामलाई हेरिराख्नु भएको छ। अब आयोजना छ, मन्त्रालय अन्तर्गतले काम पनि गर्छ, होइन? यसले चाहिँ आम नागरिकले बुझ्ने हिसाबले भन्नु पर्दाखेरि यो आयोजना कस्तो आयोजना हो, यसले के काम गर्छ बताइदिनु न।
धन्यवाद सर। सम्पूर्ण कृषक श्रोताहरूलाई यो प्लेटफर्म उपलब्ध गराइदिनु भएको, हाम्रो आयोजनाको तर्फबाट प्लेटफर्म उपलब्ध गराइदिनु भएकोमा रेडियो नेपालका सर मुकुन्द सर लगायत सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यो नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लाइफ स्टक सेक्टर यो पशुपन्छी क्षेत्रको एकमात्र ठूलो आयोजना हो र यो विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित आयोजना हो र यसमा विश्व बैंकले 55 मिलियन अमेरिकी डलरको सहयोग गरेको छ र टोटल आयोजनाको मूल्यको हिसाब गर्दाखेरि 87 मिलियनको चाहिँ समग्र आयोजनाको चाहिँ टोटल कस्ट रहेको छ।
हजुर, यहाँले भन्नुभयो नि यो आयोजनाको बारेमा लगानीका कुराहरू, होइन, खर्च भएका कुराहरू भन्नुभयो। 2014 सालदेखि यो परियोजना सञ्चालनमा आयो र अन्तिम चरणमा, अन्तिम वर्षमा अहिले चल्दैछ। यति पैसा पनि खर्च भयो, यति लागत पनि भयो, अनि किसानले के पाए?
वास्तवमा किसानको क्षेत्रमा हामीले यो विशेष गरी पशुपन्छी क्षेत्रको किसानहरूको लागि भनेर यो आयोजना शुरूमा आएको थियो र यसले विशेष गरी चारवटा सम्भागमा रहेर आफ्नो कार्यक्रमहरू चाहिँ सञ्चालन गरेको छ। त्यसमा प्रथम कुरा भन्दाखेरि हजुरलाई यो शुरूमा हाम्रो राष्ट्रिय कृषि नीति र दुग्ध विकास नीति मात्रै हाम्रो चाहिँ नीतिगत र तहमा चाहिँ भएको एउटा व्यवस्था थियो भने यस आयोजनाबाट चाहिँ नीतिगत सुधारका कामहरूमा धेरै ठूला पहलहरू भएका छन्। त्यसमा हालसालै यो 2079 पुष 30 गते दुईवटा नीति, राष्ट्रिय पशुपन्छी पशु स्वास्थ्य नीति र राष्ट्रिय पशु प्रजनन नीति पास भएको अवस्था छ र हिजो हामी एउटा राष्ट्रिय कृषि नीति 2061 अन्तर्गत रहेर विभिन्न कार्यक्रमहरू, ऐन कानूनहरू बनाउने कामहरू गर्थ्यो भने आज यो दुईवटा नीतिहरू विशेष गरी यो विषयको क्षेत्रमै, पशुपन्छीको क्षेत्रमै स्पेसिफिक भएर टार्गेट गरेर नीतिहरू पास भएको अवस्था छ आयोजनाको पहलमा र यसले यो नीतिगतको सुधारको कामहरूमा चाहिँ अरू विभिन्न मार्गचित्रहरू, रणनीतिहरू पनि यसले बनाएको अवस्था आजको अवस्था हो।
हजुर, नेपालमा नीति नियम कानूनको हिसाबले धेरै नीति नियम कानूनहरू बनेका छन्, होइन? यी यहाँले भने जस्तै पशुपन्छीको क्षेत्रमा पनि नीति नियम कानूनहरू बने, होइन, नियमहरू बने, तर कानूनहरू बन्ने, नीति बन्ने, नियम बन्ने, कार्यान्वयन नहुने र वास्तवमै जुन सम्बन्धित पक्षले पाउनु पर्ने हो नि त्यसबाट लाभ त्यो पाउन सकेको छैन। यहाँले बनेका नीतिबाट वास्तविक किसानले के लाभ पाउँछन् या बनाएर थन्किन्छन्?
साह्रै राम्रो प्रश्न गर्नुभयो मुकुन्द सर। यसमा के हुन्छ भने कुनै पनि कानून, ऐन कानून निर्माण गर्नुभन्दा अगाडि पहिलो शुरूवाती चरणमा नीति पास हुनुपर्ने हुन्छ। त्यो नीतिले समग्र देशलाई, देशको चाहिँ यो पशुपन्छी क्षेत्रलाई कता लाने, पशुपन्छीको प्रजनन क्षेत्रलाई, स्वास्थ्य क्षेत्रलाई कसरी गाइड गर्ने, गमन गर्ने भन्ने कुराहरू एउटा चाहिँ स्पष्ट मार्गचित्र भएन भने वास्तवमा त्यसले किसानलाई भोलि आउटपुट दिन सक्दैन। यसले खालि गाइडेन्स मात्रै, हजुरलाई चाहिँ एउटा दिशानिर्देश गर्नको लागि हामीलाई नीति आवश्यक पर्ने भएको हुनाले हिजो हामी राष्ट्रिय कृषि नीति अन्तर्गत र काम गर्दाखेरि जति बाधा व्यवधानहरू थियो आज हामी त्यो स्पेसिफिक भएर एउटा किसानको सम्बन्धित विषयलाई समेट्नको लागि र भोलि हामीले ऐन कानून निर्माण मात्रै होइन, हामीले आवधिक योजनाहरू, हाम्रो वार्षिक योजनाहरूमा ती कार्यक्रमहरू समावेश गरेर त्यो नीतिगत तहमा भएको जुन हाम्रो निर्णय छ, जुन नीति पास भएको छ, त्यो नीतिले एउटा चाहिँ बजेट को माग गर्छ त्यो बजेटको लागि जुन व्यवस्थापन हुन सक्छ यसले नेपाल सरकारलाई यो कृषकको क्षेत्रमा पास भएको नीतिले चाहिँ जुन माग गर्ने बजेट हो त्यसको व्यवस्थापन गर्न नेपाल सरकारलाई पनि दायित्व सिर्जना गर्छ त्यो कारणले गर्दाखेरि हामीले त्यो सोचेर नै यो नीति पास गरेका हौ
हजुर मैले भने नि नीति बनाउनु भयो त्यो नीतिभित्र बजेट दिने कुराहरू यावत कुराहरू यी त छन् नै होइन ठ्याक्कै किसानले पाउने कुराहरू के छन्
एकदमै सरले यो हाम्रो चाहिँ नि एउटा हाम्रो यो आयोजनाको चारवटा सम्भाग मध्ये मैले अहिले नीतिगत सुधारको सरलाई मैले जानकारी गराएँ यसमा अरू क्षेत्रहरूमा हाम्रो तीनटा सम्भाग पनि रहेको छ यो आयोजनाको यो तीनटा सम्भाग मात्रै मध्ये यो दोस्रो सम्भागमा चाहिँ यो लाइभ स्टक सेक्टरमा चाहिँ एउटा नवीनतम प्रविधिहरू भित्राउने यसको यो भेटनेरी पेसाको चाहिँ आधुनिकीकरण गर्ने भन्ने विषय रहेको छ भने तेस्रो सम्भागमा चाहिँ हामीले पूरक अनुदानको कार्यक्रमहरू लक्षित गरेर अगाडि बढ़ाएका छौं र विशेष गरी अहिले किसानको घर दैलोमा पुगेको कार्यक्रम भनेको यो सम्भाग ख र सम्भाग ग जुन हजुरले देखिने गरी के भएको छ भनेर हजुरले प्रश्न सोध्नुभयो त्यो कार्यक्रम चाहिँ हामीले यो सम्भाग ख र अन्तर्गत
अनुदान र यी कुराहरू फेरि पनि जाउँला होइन मैले यसै हिजो एउटा कृषि नीतिमा देश चलेको थियो अनि यहाँको व्यवस्था चलेको थियो भने अहिले पशु स्वास्थ्य नीति ल्याउनुभयो र पशु प्रजनन नीति पनि ल्याउनुभयो यो योबाट के हुन्छ भन्नु खोजेको मैले
एकदम सर मैले कस्तो भने जस्तो अहिले किसानको
यो नीतिगत तहमा मात्र हो या यो ग्रामीण स्तरसम्म कुनै नीतिहरू केन्द्रमा हुने र कुनै चाहिँ तलसम्म पनि जान सक्ने हुन्छन् नि यो माथिको लागि मात्र हो कि तलसम्म अझै पालिका स्तरसम्म वडासम्म जान सक्ने यी नियमहरू पनि यसमा छन् भन्नु खोजेको
साह्रै राम्रो प्रश्न गरिदिनु भयो सरले यो वास्तवमा यो राष्ट्रिय स्तरको नीति हो यो राष्ट्रिय स्तरको नीतिलाई चाहिँ भोलि प्रदेश स्तरले पनि यो नीतिले लिएका मुख्य मार्गचित्रहरूलाई लिएर उहाँले आफ्नो प्रादेशिक स्तरमा पनि आफ्नो नीति बनाउन सक्नुहुन्छ स्थानीय तवरमा पनि स्थानीय तवरमा चाहिँ प्रदेश तहले बनाएको नीतिको आधारमा उहाँले काम गर्नुहुन्छ र विशेष गरी मैले यो नीति भनेको हजुरको ऐन नियम बनाउनुभन्दा पहिलो चरण भएको कारणले गर्दाखेरि भोलि हामीले यो बनाएको नीतिहरूलाई विस्तारै प्रदेश सरकार उसले आफ्नो आफ्नो जुन परिवेश अनुसार पनि उहाँले नीति बनाउन सक्नुहुन्छ तर यो समग्र रूपमा आजको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ यही नीतिले नै हजुरको सम्पूर्ण अहिले स्थानीय तहसम्मलाई पनि गमन गरेको अवस्था छ किनभने यो संघीय नीति हो
हजुर यहाँले भने जस्तै यहाँहरू नीतिगत सुधारका कुराहरू क्षमता अभिवृद्धि पूरक अनुदान ज्ञान प्रवर्धन यी तीन चार सेक्टरमा काम गर्नुहुन्छ र नीतिगत सुधारका कुराहरू यहाँले भनिसक्नुभयो यहाँसँग जोडिएर आएका कुराहरू क्षमता अभिवृद्धि र पूरक अनुदानका कुराहरू अलिकति किसानसँग बढ़ी चासो भएका कुराहरू किसान प्रत्यक्ष रूपमा चाहिँ त्यसँग सम्बन्धित भएका कुराहरू पनि योसँग जोडिएर आउँछन् र यी कुराहरूसँग जोडिँदाखेरि यहाँले जुन अनुदान दिने कुराहरू हुन्छ अथवा किसानलाई सहुलियत दिने कुराहरू हुन्छ नि त्यति पारदर्शी वैज्ञानिक भएन वास्तविक किसानले त्यो पाउन सकेनन् होइन र जसको पहुँच भयो तिनीहरूको त्यसमा बाहुल्यता रह्यो भन्ने एक किसिमको चाहिँ आम जनमानसमा अथवा किसानमा र नागरिकको भोगाईमा पनि यी कुराहरू देखेका छन् नि यस्तै हुन्छ
एकदमै सर हामीले चाहिँ नि यो आयोजनाको जुन यो अनुदान म हजुरले पूरक अनुदानको विषयमा जुन हाम्रो सम्भाग ग अन्तर्गतको विषयमा हजुरले चासो राख्नुभयो यसमा विशेष गरी अनुदानको प्रक्रियालाई अब निष्पक्ष ढंगले अगाडि बढ़ाउनको लागि त्यसको प्रक्रियागत कुराहरूलाई चाहिँ सकेसम्म पारदर्शी रूपमा र पहुँच वर्गमा चाहिँ पुगोस् भन्ने हेतुले हामीले यो अनुदान प्रक्रियाको चाहिँ जुन छनौट प्रक्रिया छ अत्यन्तै अलिकति न यो मैले अलिकति भन्न चाहेँ हजुरलाई अलिक डिटेलमा भन्न चाहेँ यसमा के हुन्छ भने सबभन्दा पहिला कृषकले आफै एउटा चाहिँ आफ्नो अवधारणा पत्रहरू पेश गर्नुहुन्छ हामीले त्यसको लागि माग गर्छौं अवधारणा पत्र पेश गरिसकेपछि त्यो हाम्रो चाहिँ अफिसमा त्यसको चाहिँ इभ्यालुएसन हुन्छ इभ्यालुएसन भइसकेपछि त्यसको चाहिँ छनौटको मूल्याङ्कनमा गरिसकेपछि हामी गएर उहाँ किसानको फिल्डमै गएर हेर्छौँ उहाँ वास्तविक किसान हो कि होइन उहाँले गर्न सक्ने हो कि होइन उहाँको क्षमता छ कि छैन भन्ने कुराहरू फिल्ड भेरिफिकेसन भन्छ त्यसलाई हामी त्यो उहाँको किसानको फिल्डमै गएर हामी चेक गर्छौँ त्यस पश्चात हामीले चाहिँ त्यसमा योग्य भएका चाहिँ पीसीएनहरू जुन अवधारणा पत्रहरू छ त्यो अवधारणा पत्रलाई फेरि हामीले चाहिँ सेलेक्सन गरेर उहाँहरूलाई फेरि हामी तालिम दिन्छौँ यो तालिम के दिन्छौं भन्नुहुन्छ भने उहाँहरूले यो जुन बिजनेस प्लान बनाउनु पर्ने हुन्छ व्यावसायिक योजना बनाउनु पर्ने हुन्छ त्यो डिटेलको व्यावसायिक योजना बनाउनुको लागि उहाँहरूलाई हामी विस्तृत रूपमा तालिम दिन्छौं हामीले त्यसको लागि छुट्टै परामर्शदाता संस्था हायर गरेका थियौं लिएका थियौं उहाँहरूले त्यो तालिम दिइसकेपछि उहाँले त्यो पूर्ण प्रस्ताव पेश गर्नुहुन्छ कार्यालयमा पूर्ण प्रस्ताव पेश गरिसकेपछि फेरि अब त्यो मूल्याङ्कनको चरणमा जान्छ र मूल्याङ्कनको चरणमा विज्ञ समूहको एउटा टोली हामीले चाहिँ बनाएका थियौं र त्यो टोलीमा कस्तो हुन्छ भने हजुरको एउटा प्रस्ताव चाहिँ तीनजना विज्ञले चाहिँ त्यसलाई मूल्याङ्कन गर्नुहुन्छ त्यो मूल्याङ्कनको चाहिँ अनुपातमा जसको बढ़ी नम्बर आउँछ उहाँहरूलाई सिलेक्ट गरेर हामीले चाहिँ अनुदान प्रक्रिया चाहिँ हामीले अगाडि बढाएका छौँ र यसमा सकेसम्म निष्पक्ष होस्, पारदर्शी होस् र लक्षित वर्गमै पुगोस् भन्ने हिसाबले हामीले काम गरेका छौँ।
यहाँले एउटा गाइडलाइन बनाउनु भयो, त्यही अनुसार चाहिँ काम पनि गर्नुभयो। मैले यहाँनिर फेरि पनि जोड्न खोजेको, नेपालको परिवेशलाई जोड्ने हो भने अझै पनि किसानहरू एउटा डिग्री लिएर म किसानी गर्छु, खेती गर्छु अथवा चाहिँ कृषि कर्ममा लाग्छु, पशुपन्छी पाल्छु भनेर जान सकेको अवस्था छैन। किन पढे लेखे किन किसानी गर्ने, किन पशुपाल्ने भन्ने कहीँ न कहीँ अझै पनि मानसिकता छ। यद्यपि पछिल्लो समयमा विदेशबाट अनुभव लिएर आएका व्यक्तिहरूले अथवा पढे लेखेका युवाहरू पनि योतर्फ लागेका छन्, त्यो चाहिँ पुरै छैन भन्न भनेको होइन, यो खोजेको होइन। तर यो अवस्थामा यहाँले भनेका चाहिँ प्रस्तावका कुराहरू होइन, डकुमेन्टेसनका कुराहरू, कागज पत्र पुर्याउने कुरा, जो वास्तविक चाहिँ दुर्गम ठाउँमा बसेर काम गर्ने किसान छ, पशुपालक छ, योसँग त सम्भवै छैन होइन। किनभने अझै पनि हेर्ने भने नेट इन्टरनेट र कम्प्युटरका कुराहरू अझै पनि किसानले चलाउन सकेको छैन। यहाँले भनेका कागज पत्र जो पढे लेखेको टाढोबाट छ त्यसले चाहिँ पुर्याउन सकेको हुन्, यथार्थ किसानले पुर्याउन सक्दैनन्। यो परियोजनाबाट यहाँको सिकाइ के हो?
ज्यादै राम्रो प्रश्न सर। अब यसमा कस्तो भयो भन्नुहुन्छ भने हामीले हजुरले अहिले सोध्नु भएको थियो अलिकति एउटा व्यक्तिगत किसान ऊ दूरदराजमा भएको किसानहरूले चाहिँ सक्दैन भन्ने हिसाबले समग्र रूपमा हाम्रो नेपाल सरकारले पनि यो समूह सहकारीको प्रावधान ल्याएको छ। त्यसमा समूह सहकारीमा के हुन्छ भने एउटा व्यक्तिगत किसानले चाहिँ क्षमता अभिवृद्धि भएन भने उसले चाहिँ समूह गठन गरेर त्यहाँ जानुपर्ने हुन्छ। र हामीले के गरेछौँ भने हजुरले एकदमै राम्रो प्रश्न गर्नुभयो, यो व्यावसायिक योजना जुन बनाएर जुन अनुदान पाउने जुन हामीले कार्यक्रम राखेका थियौँ योभन्दा बाहेक सम्भा ख अन्तर्गतको कार्यक्रममा हामीले सम्भा ख अन्तर्गतको कार्यक्रममा के गराएको छ भने कृषकहरूलाई तालिम दिने कृषक पाठशाला जुन अहिले हजुरले भन्नुभएको जुन निमुखा किसानहरूको हकमा चाहिँ है एउटा चाहिँ समूहको तर्फबाट पनि उहाँहरू अनुदानको प्रक्रियामा भाग लिन सक्नुहुन्छ। तर त्यो समूहमा सहकारीमा आबद्ध नहुने अलिकति निर्बल किसानको लागि भनेर हामीले तालिमका कुराहरू त्यसपछि उहाँहरूलाई चाहिँ यो पशु स्वास्थ्य क्षेत्रको चाहिँ केही सामग्रीहरू वितरण गर्ने, घाँसको बिउ वितरण गर्ने, उहाँहरूलाई चाहिँ सपोर्टका प्रोग्रामहरू, सहयोगका कार्यक्रमहरू अनवरत रूपमा हामी चौरात्तर विगत 4-5 वर्षदेखि हामीले अनवरत रूपमा त्यो निमुखा किसानहरूको घर दैलोमा पुग्ने गरी हामीले कार्यक्रमहरू ल्याएका छौँ।
हजुर सर, यहाँले भन्नुभयो नि केन्द्र स्तरमा त मन्त्रालयले काम गर्छ होइन, देश अहिले संहितामा गइसकेको छ, यो सबै ठाउँका किसानहरू यसलाई यसमा सहभागी हुनको लागि उहाँले स्थानीय स्तरबाट पनि सहभागी हुन सक्छन् या केन्द्रमै धाउनुपर्ने अवस्था छ, के छ, कसरी गर्नुहुन्छ यहाँहरू?
हामीले यसमा चाहिँ नि जुन यो अनुदानको प्रक्रियामा भाग लिनको लागि चाहिँ हामीले यो 4 क्लस्टरहरू कार्यालयहरू थियो हाम्रो होइन, यो जस्तो विराटनगरमा, पोखरामा, त्यसपछि हेटौँडामा र चाहिँ हजुरको बुटोलमा, यो 4 क्लस्टरमा 28 जिल्लामा 289 पालिका भनेर हामीले यो सघन यो अनुदानको कार्यक्रमहरू लगेका छौँ होइन। र हजुरले भन्नुभयो जस्तो अब स्थानीय तहमा हामी के गर्छौँ भने त्यही प्रादेशिक स्तरको क्लस्टर कार्यालयको मार्फत र विज्ञ केन्द्र हुँदै स्थानीय तहसम्म हामीले पुग्ने गरी हामीले कार्यक्रमहरू अनवरत रूपमा चाहिँ लैरहेका छौँ। यो 28 जिल्लामा चाहिँ हामीले सघन रूपमा हाम्रो कार्यक्रमहरू लन्च भइरहेको अवस्था छ।
हजुर, भन्नाले किसानहरूले काठमाडौँ नै धाउनुपर्ने, संघीय राजधानी धाउनुपर्ने अवस्था
छैन।
कार्यक्रम अन्तिम वर्षमा चल्दैछ होइन, यहाँहरूले धेरै काम गरे भन्नुभयो, क्षमता अभिवृद्धिका कुरा पनि यहाँले गरिसक्नुभयो होइन, यो 4 नम्बरमा भन्नुभएको छ नि नीतिगत सुधार, क्षमता अभिवृद्धि, पूरक अनुदानका कुरा त यहाँले भन्नुभयो, यो ज्ञान प्रवर्धन व्यवस्थापन भनेको के हो?
यो सामान्य यो आयोजनाको व्यवस्थापन र ज्ञान प्रवर्धनका कुराहरूमा चाहिँ कस्तो हुन्छ भने हामीले नयाँ केही डकुमेन्ट्सहरू नलेज ज्ञानसँग सम्बन्धित जस्तो असल पशुपालन अभ्यासको बारेमा, कृषक पाठशाला, दुग्ध मूल्य श्रृङ्खला र मासु मूल्य श्रृङ्खलामा अन्तर्गत चाहिँ कृषक पाठशाला सञ्चालनका कुराहरू, यस्ता किताबहरू, पुस्तकहरू वर्षैभरि बर्खे घाँस खेती गर्ने टेम्पलेटहरू, जुन ब्रसरहरू जुन हामीले उत्पादन गर्छौँ यो नलेज प्रोडक्टको रूपमा, यो किसानहरूको लागि वर्षैभरि घाँस खेती कसरी गर्ने, अनि साइलेज बनाउने कसरी, हे बनाउने कसरी भनेर, यो विभिन्न दाना कसरी बनाउने भन्ने कुराहरू, यसलाई चाहिँ अलिकति सरलीकृत भाषामा चाहिँ किसानसम्म पुग्ने गरी हामी चाहिँ यो एउटा ज्ञान प्रबन्धनका कुराहरू यसमा चाहिँ हामीले उत्पादन गर्छौँ र त्यो कुराहरू हामीले चाहिँ यो विज्ञ केन्द्रहरूलाई प्रादेशिक मन्त्रालयहरू मार्फत चाहिँ किसानहरूसम्म पुर्याउने हामीले प्रयास गरिरहेका छौँ।
पशु पक्षीको क्षेत्रमा काम गर्नुहुन्छ होइन विश्वभरिको ऋण सहयोगमा यो परियोजना सञ्चालित छ. यो सञ्चालित भइरहँदाखेरि यसले अर्को कुरा पनि के भनेको छ भने वातावरण र पर्यावरणीय हिसाबमा होइन असर नपर्ने गरी त्यसलाई सहयोग हुने गरी होइन र सामाजिक कुराहरूलाई पनि विशेष रूपमा ध्यान दिने गरी यो परियोजना सञ्चालित भनेको छ. उतातिर पशु पक्षीका कुरा छन्, यता पर्यावरणका कुरा छन्, फेरि समाजसँग जोडिएका कुरा छन्, यो अन्तर सम्बन्ध के छ यसको?
यसमा कस्तो छ भने सर, यो विशेष गरी यसले वातावरणीय रूपमा हामीले गरेका पशुपालनका अभ्यासहरूमा वातावरणलाई असर नपर्ने गरी गर्नुपर्छ भन्ने कुरा यो विश्वव्यापी मान्यता हो. आजको यो वातावरणीय जुन तापमानमा वृद्धिका कुराहरू छन् होइन, पर्यावरणमा यो चेन्ज भएका कुराहरू छन्, यसलाई चाहिँ अलिकति घटाउनको लागि यसलाई चाहिँ यो पशुपालन क्षेत्रमा चाहिँ अलिकति यो वातावरण मैत्री पशुपालन अभ्यासको चाहिँ हामीले थालनी गरेका छौँ. यसमा विशेष गरी मलमूत्र व्यवस्थापनका कुराहरू, जस्तो गोबर मलमूत्रलाई व्यवस्थापन गर्ने कुराहरू पर्छन्. यसमा हे र साइलेज, जुन यो घाँसको चाहिँ प्रबन्धनका कुराहरू पर्छन्. त्यसपछि खुल्ला रूपमा, हिजो खुल्ला रूपमा पशुपालन गरिन्थ्यो भने आज चाहिँ बदुवा एउटा चाहिँ निश्चित स्थानमा बाँधेर पाल्ने चाहिँ जुन प्रावधान हामीले गरेका छौँ, यसमा के गरेका छौँ भने हामीले पूरक अनुदानमा यी कुराहरू तपाईँले अनिवार्य रूपमा चाहिँ पालन गर्नुपर्नेछ भनेर हामीले उहाँहरूलाई सम्झौताको क्रममै यो अनुदान लिने क्रममा नै हामीले यो कुराहरूलाई अवलम्बन गर्न लगाएका छौँ. र अहिले हजुरहरूले यसमा यो 28 जिल्लामा जुन पूरक अनुदानका कार्यक्रम यो लागू भएका छन् त्यहाँ गएर हजुरहरूले हेर्नुभयो भने हजुरहरूले पहिलाको हाम्रो चाहिँ परम्परागत पशुपालन जुन प्रविधि छ त्योभन्दा अलिकति फरक पाउनुहुनेछ. तिनीहरू चाहिँ के छन् भने अहिले मैले हजुरलाई भनेको यी 3-4 विषय भनेका चाहिँ वातावरणलाई कम असर गर्ने गरी, वातावरणलाई असर कम हुने गरी अपनाइएका पशुपालन अभ्यासहरू हुन् र त्यसमा हामीले उहाँहरूलाई हामीले तालिम दिने कुराहरू र उहाँले यो अनुदानको लिँदाखेरि चाहिँ यो कुराहरू अनिवार्य रूपमा उहाँले चाहिँ अवलम्बन गर्नुपर्ने कुराहरू भनेर हामीले प्रावधानमै अनिवार्यता व्यवस्थापन गरेर यसलाई चाहिँ लागू गरेको अवस्था छ.
हजुर, यहाँहरू परियोजनाको अन्तिम चरणमा हुनुहुन्छ होइन, अन्तिम वर्षमा चल्दै हुनुहुन्छ, यहाँले अनुदान पनि दिनुभयो, त्यो अनुदान फिर्ता हुने गरेर अथवा के हो या कृषकले चाहिँ दिएपछि फिर्ता नगर्नुपर्ने, दुई तिन किसिमका हुन्छन् नि, यो यो कुन कुन मोडालिटी हो यसको?
यसमा मुकुन्द सर कस्तो हुन्छ भने यो अनुदानको मोडालिटीमा कस्तो छ भने यो किसानहरूको
हजुर
एउटा चाहिँ मानौँ एउटा 1 करोडको प्रोजेक्ट भयो भने किसानहरूको तर्फबाट 20 लाख रुपियाँ, 30 लाख रुपियाँ ब्याङ्कको ऋण र आयोजनाको सहयोग 50 लाख रुपियाँ हुन्छ
हजुर.
र हामीले यो 20-30-50 मोडलमा चाहिँ जुन अहिले लन्च गरेको यो पूरक अनुदानको प्रोग्राममा त्यस्तो छ. तर हामीले अलिकति बुझ्नुपर्ने कुरा के छ भने किसानले
हजुर
किसानले त्यो सहयोगै हजुरको सहयोग 100% लगानी गरिसकेपछि उहाँहरू आयोजनामा आएर क्लेम गर्नुहुन्छ, भुक्तानीको लागि क्लेम गर्नुहुन्छ. भुक्तानीको लागि क्लेम गरेपछि हामीले अनुगमन त्यसको मूल्याङ्कन गरेर यदि त्यो अनुसारको काम भएको छ भने मात्रै हामी 50% चाहिँ उहाँले खर्च गरेको रकमको 50% चाहिँ हामीले अनुदान दिन्छौँ. त्यो अनुदान चाहिँ उहाँले तिर्नु पर्दैन. यो चाहिँ उहाँहरूलाई नेपाल सरकारले दिएको एउटा चाहिँ सपोर्ट, एउटा सहयोगको चाहिँ एउटा चाहिँ मोडालिटी हो यो चाहिँ.
हजुर, त्यसपछि यसमा चाहिँ ठूलो रकम चाहिँ त्यतिकै पाइने रहेछ किसानले होइन, राम्रो काम गर्ने वास्तविक किसानले पाए त ठिकै हो होइन, कहीँ कतै पहुँचको आधारले चाहिँ पायो भने त होइन, वास्तविक किसानको नाममा त धेरै किसानहरू मारमा पर्ने भए होइन, जो एउटा पहुँचको आधारले डकुमेन्ट पेश गर्न सक्छ, कागजपत्र मिलाउन सक्छ, सबै चिज मिलाउन सक्छ, त्यसले चाहिँ पाउने किसानले नपाउने र अनि वास्तविक किसान मारमा पर्ने कृषिको पनि, कृषि तथा पशुपालन क्षेत्रको विकासमा पनि टेवा नहुने यो हुनु सक्छ. मूल्याङ्कनको पाटो कस्तो गर्नुहोस्, अनुगमनको पाटो कसरी हेर्नुहोस् यसको?
ज्यादै राम्रो प्रश्न गर्नुभयो सर. अब हामीले चाहिँ यो मन्त्रालयसँग सम्बन्धित आयोजना भएको कारणले गर्दाखेरि मन्त्रालयको छुट्टै टिम इन्डिपेन्डेन्टली हजुरको उहाँहरूको हामीसँग आउनुहुन्छ. त्यसपछि हजुर प्रादेशिक मन्त्रालय छ, प्रादेशिक मन्त्रालयले अनुगमन गर्छ, विज्ञ केन्द्रहरू छ र सबै हामी सबै क्षेत्रबाट हाम्रो चाहिँ आउटसाइडर जुन हाम्रो हामीभन्दा बाहेक जो हुनुहुन्छ उहाँहरूलाई संलग्न गरेर हामीले अनुगमन मूल्याङ्कन गर्ने र विशेष गरी यो विश्व ब्याङ्कको पनि आयोजना भएको कारणले गर्दा विश्व ब्याङ्कले पनि एकदम यसलाई क्लोजली हेरिरहेको हुन्छ, नजिकबाट उसले निहालिरहेको हुन्छ, कतै यो दुरुपयोग भएको छ कि छैन, वास्तविक ठाउँमा पुगेको छ कि छैन, काम भएको छ कि छैन भन्ने कुराहरू चाहिँ हामी हेर्छौँ. र सरले राख्नुभएको जिज्ञासाको विषयमा चाहिँ अलिकति कस्तो छ भने हाम्रो मोडालिटीमा चाहिँ किसानले पहिला काम गरिसकेर आएको हुन्छ, किसानले काम गरिसकेर आएको हुनाले उसले बल्ल भुक्तानी पाउने सोधभरमा भुक्तानी भएको कारणले गर्दा हजुरले भन्नुभयो जस्तो जुन अनुदानमा जुन लापरवाही हुन सक्ने सम्भावना कस्तो हुन्थ्यो भने हिजोको दिनमा नेपाल सरकारले 50% सहयोग गर्यो किसानको तर्फबाट 50% हाल्ने दुईटा थियो भने हामीले के भयो हाम्रो मोडालिटीमा के हो भने किसानले सहय काम गरिसकेपछि सहयोगको सोध भर्न चाहिँ 50 भुक्तानी गर्ने भयो त्यो कारणले गर्दा अलिकति त्यसमा नियन्त्रण भएको छ र अर्को कुरा हामी सँगसँगै ध्यान दिनुपर्ने कुरा के छ भने किसानको तर्फबाट पनि कतिपय अवस्थामा हाम्रोबाट आफ्नो सुशासनका कुराहरू भयो भने किसानको तर्फबाट पनि एउटा चाहिँ सुशासनको कुरा पालना गर्नुपर्ने जरुरी छ किनभने समग्र किसानहरू होइन हामी सम्पूर्ण यो लाइफ स्टक सेक्टर यो पशुपन्छी क्षेत्रका चाहिँ सबै मिलेर चाहिँ यो क्षेत्रलाई उकास्नुपर्ने हुन्छ र किसानमा पनि मैले अलिकति अनुरोध गरिहालेँ सुशासनको लागि किनभने आज राज्यको हामी कर्मचारीहरूलाई साह्रै नै अलिकति अप्ठ्यारो अवस्था पनि छ त्यो भएर अनुदानको सकेसम्म दुरुपयोग नगर्नु नहोस् भनेर हामीले अनुगमनलाई तीव्रता दिए तापनि त्यो बाटो पनि हामीले हेर्नुपर्ने जरुरी देखिन्छ
हजुर अब अर्को कुरो राजनीतिक कुरो पनि छ होइन नेपालमा चाहिँ राजनीतिक स्थायित्व हुन सकेको छैन सरकारहरू बन्ने फेरि नयाँ सरकार बन्ने भत्किने यो क्रम चाहिँ चलि नै रहेको छ यसले काहीँ न कतै मन्त्रालयमा पनि असर पार्छ राजनीतिक व्यक्तित्व विभिन्न व्यक्तिहरूको परिवर्तनले गर्दा मन्त्रीहरू अथवा अरू राजनीतिक व्यक्तिहरू आउने कारणले गर्दा यसले पनि असर पार्छ ती राजनीतिक स्थायित्व नहुँदाखेरि परियोजना पनि असर पर्ला होइन
हजुरले एकदम राम्रो प्रश्न गर्नुभयो अहिले हामीलाई चाहिँ के हुन्छ यो यसमा हजुरले ठ्याक्कै प्रभाव पर्ने कुराहरूमा के हुन्छ भने आयोजनाले विभिन्न किसिमका आयोजना सञ्चालन गर्नको लागि विभिन्न डकुमेन्ट्सहरू मार्गदर्शनहरू कार्यविधिहरू बनाउनु पर्ने हुन्छ र यो कार्यविधिहरू सञ्चालन गर्नको लागि बनाउनु पर्ने कार्यविधिहरू बनाउनको लागि चाहिँ त्यो बेलामा चाहिँ हाम्रो यो विशेष गरी हजुरले अहिले भन्नुभएको जस्तो मन्त्री फेरबदल हुने होइन सरकार फेरबदल हुँदाखेरि त्यहाँनिर अप्ठ्यारो पर्छ अरू अरू आयोजनाको कार्यान्वयनको पछि किनभने त्यो हजुरको जुन मूल ढोगाइ हजुरको नीति कार्यविधि नबनिकन त हामी अगाडि बढ्न सक्दैनौँ त्यो कार्यविधि पास गर्नुको लागि चाहिँ यो राजनीतिक उसको असर पर्छ र अरू हिसाबमा चाहिँ हामी अनवद्र रूपमा यो थाई सरकार कर्मचारी तन्त्र नै हाम्रो आफ्नै कर्मचारी तन्त्र छ र थाई सरकार भएको कारणले गर्दाखेरि हामी अनवद्र रूपमा अगाडि बढ्न सक्छौँ त्यसमा
यहाँहरू मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ खास गरी नीति नियम पनि बनाउनुहुन्छ होइन हरेक कुरा पनि गराउनुहुन्छ मैले अगाडि पनि भनिसकेँ कहिलेकाहीँ के हुन्छ भने राजनीतिले गर्दाखेरि नेतृत्वमा आउने वर्गले यो अनुदानसँग जोडिएका कुराहरू फाइदासँग होइन प्रत्यक्ष लाभका कुराहरू पनि छन् नि यसले गर्दाखेरि डाक्टर साहब यस्तो गर्नु पर्यो भनिदिने तर नीति नियम नमिल्ने यस्ता कुराहरू आउँदाखेरि कतिको असहज महसुस हुन्छ यहाँहरूलाई
हजुरले
यो प्राय यहाँ मात्र होइन नेपाल सरकार पनि राख्ने कुराहरू हुन्
हो यसमा हामीले अलिकति के छ भने यो जुन अनुदान ग्राहीलाई चाहिँ जुन छनौट गर्ने प्रविधि प्रक्रियाको बारेमा हजुरलाई अलिकति अगाडि पनि जानकारी गराइसकेका छु र यसमा यो ब्युरोक्रेसी नै हाम्रो चाहिँ कर्मचारी तन्त्र पनि त्यसमा चाहिँ लागेको हुनाले त्यति धेरै राजनीतिक तवरबाट उहाँहरूले त्यसमा इन्ट्रेस्ट देखाउनु भए पनि त्यति सजिलो चाहिँ छैन यो काम किनभने नीति बनाउँदाखेरि कार्यविधि बनाउँदाखेरि त्यसरी बायस हुने हिसाबले बनाउन पनि बनाउन गाह्रो छ र खालि के हो भन्नुहुन्छ भने त्यसको एउटा निश्चित कार्यविधि बन्यो र मैले कस्तो किसिमको प्रक्रिया अपनाएको छु भन्ने कुरा जस्तो आयोजनाले कस्तो किसिमको प्रक्रिया अपनाएको छ भन्ने कुरा चाहिँ प्रधान हुन्छ जस्तो लाग्छ मलाई किनभने हजुरले भन्नुभएको जस्तो यदि निजी कार्यविधिमै त्यस्ता किसिमका क्लजहरू राख्न सक्ने सम्भावना अलिक कम हुन्छ किनभने त्यहाँ सबै कर्मचारी तन्त्र पनि भएको हुन्छ राजनीतिक तवरले त एउटा जुन गाइड मात्रै गर्नुहुन्छ त्यस्तो धेरै चाहिँ डिफेक्ट चाहिँ छैन तर प्रक्रिया अनुदानमा छनौट प्रक्रिया कसरी अवलम्बन गरियो भन्ने कुरा चाहिँ अत्यन्तै महत्वपूर्ण हुन्छ त्यो बारेमा मैले सरलाई अघि नै जानकारी गराइसकेका छु
हामीले अगाडि पनि भन्यौँ यहाँहरू अन्तिम वर्षमा चल्दै हुनुहुन्छ 74 सालमा शुरू भएको परियोजना होइन आजसम्मको अवस्था हेर्दाखेरि यहाँहरूले यो परियोजना सञ्चालन गरेपछि नेपालका पशु पन्छी क्षेत्रमा काम गर्ने किसानहरूलाई होइन के फाइदा भयो यसले सरकारलाई के प्रभाव पर्यो यहाँको मूल्याङ्कन के छ अहिलेसम्म यसले के दिन सक्छ यो परियोजनाले
ज्यादै सर राम्रो प्रश्न गरिदिनु भयो मैले चाहिँ अहिले यो जुन आयोजनाको सम्भाग खको बारेमा अलिकति क्षमता अभिवृद्धि किसानका क्षमता अभिवृद्धिका कुराहरू मात्रै गरे त्यसमा संरचनागत सुधारहरूदेखि लिएर नवीनता प्रवर्धन नवीनता भित्राउने कुराहरू पनि भएको छ त्यसमा मैले हजुरलाई अलिकति छोटोमा जानकारी गराएँ जस्तो कृषक क्षेत्रको लागि कृषकहरूलाई चाहिँ सेवा प्रवाह गर्नको लागि उहाँहरूको सपोर्टको लागि भनेर हामीले चाहिँ जस्तो भेटनेरी अस्पतालहरूमा चाहिँ एक्सरे मेसिनहरू अनि यो युएससी मेसिन जुन यो गर्भ परीक्षण गर्नको लागि युएससी मेसिन हिजो हातले छामेर गर्भ परीक्षण गर्नुपर्ने अवस्था थियो भने आज हामीले चाहिँ अत्याधुनिक यो भिडियो एक्सरे मेसिन पनि हामीले चाहिँ प्रदान गरेका छौँ त्यस्तै गरी रगतको चाहिँ परीक्षण गर्नको लागि हेमाटोलोजी एनालाइजर बायोकेमिकल एनालाइजर जस्ता जुन मानवको स्वास्थ्यसँग बढी युज भइरहेको अवस्था थियो भने यो नेपाल लाइफ स्टक सेक्टर इनोभेसन आयोजनाले त्यो क्षेत्रमा पनि इन्टरभेन्सन गरेको छ। अर्को संरचनागत सुधारहरूको हिसाबमा मैले हजुरलाई जानकारी गराउनुपर्ने हुन्छ, यो हाम्रो चाहिँ आयोजनाको लक्षित क्षेत्र, यो विशेष गरी यो सघन लक्षित क्षेत्र भनेर जुन 28 जिल्ला छ, यो 28 जिल्लामा चाहिँ हामीले सेवा केन्द्र, यो पशु अस्पताल जस्तो स्तरको चाहिँ सेवा केन्द्र निर्माण गरेका छौँ। लगभग हामीले अहिले 20 सेवा केन्द्रहरू हामीले निर्माण गरिसकेका छौँ भने 8 हाम्रो चाहिँ निर्माण हुने चरणमा छ, र आगामी साल यदि यो प्रोजेक्ट 1 थप भयो भने हामी अझै 5 चाहिँ सेवा केन्द्रहरू बनाएर किसानको दैलोमा जुन पालिका स्तरमा बनेको जुन भेटनरी अस्पतालको रूपमै अहिले चाहिँ विकास भएको अवस्था छ, र त्यस क्षेत्रमा जुन बनेका चाहिँ अस्पतालहरूमा पनि हामीले चाहिँ अत्याधुनिक उपकरणहरू प्रदान गरेर किसानहरूलाई सेवा प्रवाहलाई अलिकति थोरै आधुनिकीकरण गर्ने प्रयास पनि गरेका छौँ।
हजुर, जुन यहाँले भन्नुभयो नि बच्चा पाउने भएको छ कि छैन अथवा गर्भवती भएको छ कि छैन पशु पक्षीहरू भनेर चाहिँ हामीले परीक्षण गर्नको लागि मेसिनका कुराहरू पनि गरेका छौँ र त्यो सम्बन्धी व्यवस्था पनि गरेका छौँ भन्नुभयो, तर नेपालमा अझै पनि महिलाहरू गर्भवती भयो भएन परीक्षण नगर्ने प्रचलनमा गाई भैँसी डोर्याएर पशु सेवा केन्द्रमा लग्लान् भन्ने कतिको विश्वास गर्न सकिन्छ या के त्यस्तो घरमै गएर परीक्षण गर्न सक्ने व्यवस्था पनि छ?
सर, अत्यन्तै राम्रो प्रश्न गरिदिनु भयो। यसमा अहिले चाहिँ के भएको छ भने अहिले पछिल्लो अवस्थामा यो बिस्तारै यो कमर्सियलाइज अलिकति व्यवसायीकरण पशुपालन क्षेत्रमा व्यवसायीकरण पनि भएको छ। हिजो एउटा घरमा एउटा दुईवटा गाई पाल्ने चलन थियो भने आज 10 होइन 5-10 गाईहरू पाल्ने अवस्था रहेको छ गाई भैँसी। त्यो कारणले गर्दाखेरि सेवा प्रभावकरण गर्नको लागि प्रादेशिक मन्त्रालय अन्तर्गतको विज्ञ केन्द्रमा जुन हामीले अहिले हजुरलाई भनेको इक्विपमेन्ट्सहरू चाहिँ हामीले विज्ञ केन्द्रमा मार्फत चाहिँ त्यो कार्यक्रम सञ्चालन होस् भन्ने हिसाबले लगाएका थियौँ र उहाँहरूले नै त्यसको चाहिँ व्यवस्थापन गर्ने हजुरले भन्नुभएको जस्तो यदि ठूलो फार्म छ भने त्यहाँ गएर पनि हामीले सेवा दिने हिसाबमा चाहिँ त्यो हिसाबको प्रबन्ध मिलाउनको लागि हामीले प्रयास गरेका छौँ।
हजुर, मैले अगाडि पनि जोडेको थिएँ यहाँको उत्तर आएन होइन, यो परियोजना अन्तिम चरणमा छ, आजसम्मको उपलब्धि मूल्याङ्कन यहाँको के त भन्नु खोजेको?
ए हजुर, यसमा चाहिँ कस्तो भयो भन्दाखेरि नीतिगत सुधारहरूको विषयमा हामीले मैले अघि सरलाई जानकारी गराइसकेका छु। अब यसपछि ऐन कानून निर्माण गर्ने क्रममा हाम्रो दुईटा ऐन कानून निर्माण गर्ने चरणमा पनि छौँ, विशेष गरी पशु रोग संक्रामक ऐन र पशु कल्याण ऐन यो निर्माणको चरणमै छ र नीतिगत सुधारहरूमा हामीले धेरै कामहरू गरेका छौँ र किसानहरूमा यो भेटनेरी सेक्टरको नै यो भेटनेरी क्षेत्रको नै हजुरको चाहिँ आधुनिकीकरण गर्नको लागि त्यसमा नवीनता चाहिँ प्रबन्धन गर्नको लागि चाहिँ विभिन्न कार्यक्रमहरू मैले अघि सरलाई भनिसकेका छु र अलमोस्ट अहिले हामीसँग गरेको भौतिक प्रगतिको चाहिँ हिसाब हेर्दाखेरि हामी अहिले चाहिँ 85% भन्दा हामी माथि छौँ। समय हामीले चाहिँ अहिले यो असार 15 चाहिँ 2080 सकिने भए जुन व्यतीत समय छ त्यसमा 95% हाम्रो समय व्यतीत भए पनि हामीले भौतिक प्रगति हाम्रो आयोजनाको भौतिक प्रगति हजुरको 85% भन्दा माथि छ भने अहिले हामीले जुन आयोजनाको जुन लक्षित जुन जति बजेट छ त्यो बजेटको हामीले चाहिँ 60% हामीले चाहिँ यसको चाहिँ भुक्तानी हुन सक्ने जुन फाइनेन्सियल प्रोग्रेस भन्छ यो त्यति हुन सक्ने सम्भावना पनि देखिएको छ। जियोस् अहिलेसम्म हेर्दाखेरि यो आयोजना चाहिँ हामीलाई चाहिँ जियोस् सन्तुष्टि नै छ भनौँ।
हजुर, मैले अर्को जिज्ञासा किनभने यहाँको प्रोजेक्टसँग मेल खान्छ खाँदैन होइन, पछिल्लो समयमा जुन पशु पक्षीको क्षेत्रमा अथवा कृषिकै क्षेत्रमा भनौँ न यो स्थानीय स्तरको जुन जात छ होइन त्यसलाई चाहिँ प्रवर्धन गर्ने जुन पछिल्ला समयमा आएका जसलाई विकास जात पनि भनिन्छ नि त्योभन्दा पनि स्थानीयले प्रवर्धन गर्नुपर्छ भन्ने किसिमको मान्यता अगाडि बढ्दै गएको छ। के पाउनुभयो सिलसिलामा?
एकदम सर, अब हामीले चाहिँ के सोचिरहेको छौँ भने हजुरले अहिले भन्नुभएको जस्तै यसमा विशेष गरी पशु प्रजननको क्षेत्रमा,
हजुर
पशु प्रजननको क्षेत्रमा हामीले हजुरले अहिले राख्नुभएको जिज्ञासा पशु प्रजननसँग सम्बन्धित छ। यससँग सम्बन्धित हामीले एउटा नीति पशु प्रजन नीति पास, राष्ट्रिय पशु प्रजन नीति पास गरेका छौँ र यससँग ठ्याक्कै किसानको दैलोमा पुग्ने गरी एउटा चाहिँ कार्यक्रम लन्च भएको छ, कार्यक्रम लन्च भएको छ, त्यसलाई चाहिँ वंशावलीमा आधारित पशु पक्षीको यो पशु प्रजननमा सबलीकरण यो पीपीआरएस भन्ने प्रोग्राम छ। यो पीपीआरएस प्रोग्राम मार्फत के भएको छ भने हजुरले भने जस्तै स्थानीय तहको स्थानीय जात मात्रै होइन कि विकासी जातबाट लगाउँदाखेरि जुन बढी उत्पादन उत्पादकत्व दिने गाईहरू छन् तिनीहरूलाई चाहिँ एउटा प्रजननको माध्यमबाट पशु प्रजननको माध्यमबाट त्यसलाई अगाडि लाने है अलिकति त्यसको चाहिँ प्रजनन मान बढाउनको लागि चाहिँ यो कार्यक्रमहरू लन्च भएको छ। अब हाम्रो कस्तो छ भने स्थानीय जातहरूबाट जति आउनुपर्ने हो जुन किसिमको उत्पादन आउनुपर्ने हो त्यसमा पनि हजुरले राख्नुभएको जिज्ञासा अनुसार त्यसलाई एउटा चाहिँ प्रजननसँग सम्बन्धित रेकर्डिङ सिस्टमहरू अभिलेखीकरण गर्न सकियो भने चाहिँ पक्कै पनि हाम्रै स्थानीय जातलाई पनि बिस्तारै प्रवर्धन गर्न सकिन्छ। तर अहिलेको हालको अवस्थामा चाहिँ यसलाई एउटा चाहिँ स्टार्टिङ फेज भनौँ न, यसलाई चाहिँ सुरुवाती फेजमा चाहिँ हामी के गरेका छौँ भने त्यो पशुपालनसँग सम्बन्धित स्पेसिफिक एउटा चाहिँ कार्यक्रम ल्याएका छौँ। यो पीपीआरएस भन्ने प्रोग्राम यसको कार्यविधि पनि पास भइसकेको छ र अहिले सघन रूपमा त्यो कार्यक्रम भएको छ र यसले यो राष्ट्रिय पशुपालन कार्य पोखरा
हजुरले
चाहिँ यसको अपनत्व लिएर कार्यक्रमको सञ्चालन गरेको छ।
हामी कुराकानीको अन्त्यमा पनि पुगिसकेका छौँ। यसको मैले अन्तिममा यहाँले भन्नुपर्ने स्थानीय जात र विकास जात भन्छौँ अथवा अन्य जातहरू भने क्रस जातहरू होइन के हुन सक्छन् होइन, यीसँग तुलना गर्दाखेरि व्यापारिक हिसाबले पछिल्लो समय आएकामा व्यावसायिक हिसाबले अलिकता चाहिँ फाइदाजनक भए पनि व्यक्तिलाई प्रयोग गर्नको लागि उसको शरीरको हिसाबले स्थानीय जातबाट हुने चाहिँ जुन थोरै भए पनि त्यसले चाहिँ फाइदा गर्छ भन्ने किसिमका कुराहरू विभिन्न संचार माध्यममा पनि आउने गरेका छन् र विज्ञहरूले पनि यो कुरा भन्ने गरेका छन्। यहाँहरू यही क्षेत्रमा काम गर्नुहुन्छ, यसमा कतिको सत्यता छ?
एकदमै हजुरले भन्नुभएको चिजमा जस्तो यो दुईटै पार्टहरू जोडिरहेको हुन्छ, जसले धेरै उत्पादन दिन्छ त्यसको आफ्नो रिस्क फ्याक्टर जहिले पनि प्रकृतिले एउटा ब्यालेन्स गरेर हुँदैछ। थोरै भयो भने एकदम न्युट्रिसियस हुन्छ हामीले सुनिरहेछौँ। थोरै जुन हाम्रो जुन यो हाम्रो लोकल गाई छ, लोकल गाईको दुध चाहिँ अहिले हेर्दाखेरि यो विकासे होलिस्टेन जातको गाईको दुधभन्दा अलिकति पौष्टिकताले भरिपूर्ण होइन, अरू हिसाबले पनि यसका अध्ययनहरू भएका छन्। तथापि समग्र रूपमा यो देशको मागलाई परिपूर्ति गर्नको लागि उत्पादन बढी नभइकन हुँदैन, गुणस्तरीयमा तामा जानुभन्दा पहिला उत्पादनमा हामी आत्मनिर्भर हुनु पनि जरुरी छ। त्यो कारणले गर्दाखेरि त्यसलाई यही कार्यक्रम अहिले मैले हजुरलाई भन्दै थिएँ, यो कार्यक्रम मार्फत नै हामीले स्थानीय जातको गाई, स्थानीय जातको भैँसी, स्थानीय जातको बाख्राको लागि यो भएन, गाई र भैँसीको लागि छ यो। त्यो गाई र भैँसीको लागि हामीले अभिलेख राख्ने सिस्टम बनायौं र यसलाई हाड नाता प्रजननबाट रोक्न सक्छौं यो प्रविधिबाट। त्यो कारणले गर्दा अब यो आज आयोजना रहँदछ भने यसले काम गर्छ भने भोलिको दिनमा यो राष्ट्रिय पशुपालन कार्य पोखराले पनि गर्नेछ।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो, महत्वपूर्ण कुरा राखिदिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद सर।
अहिले हामीले कुराकानी गर्यौं नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइफ स्टक सेक्टर इनोभेशन परियोजनाका अर्थात आयोजनका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत डाक्टर प्रवेश शर्मासँग। यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी पूरा हुन्छ। प्राविधिक मित्र काशीराम आचार्यलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी पनि बिदा हुन्छु। सुन्दै रहनुहोला रेडियो नेपाल।